بسم اللہ الرحمن الرحیم، درود و سلام ہو محمد و آل محمد پر. ناظرین، السلام علیکم. میں علی عباس رضوی پروگرام انداز جہاں لے کر آپ کی خدمت میں حاضر ہوں. امید ہے کہ جہاں بھی ہوں گے انشاءاللہ ہمیشہ کی طرح آج بھی بخیر و عافیت ہوں گے. ہمارے آج کے پروگرام کا موضوع ہے شام کا بحران. اس موضوع پر گفتگو ہوگی مگر مختصر سے وقفے کے بعد. جناب جن، اگر آپ شام سے متعلق ان دنوں خبریں ملاحظہ فرما رہے ہوں گے تو شام کی جو میدانی صورتحال ہے وہ سب پر نمایاں اور واضح ہو چکی ہے کہ شام کے عوام اور شام کی فوج اور شام کے حکام نے اپنے عزم، ثبات قدم اور استقامت و پائمردی کا مظاہرہ کرتے ہوئے بین الاقوامی سازشوں کو ناکام بنا دیا ہے اور دنیا کے 40 سے زائد ملکوں سے بھیجے گئے دہشت گردوں کو پیچھے ہٹنے پر مجبور کر دیا ہے. اور دہشت گردوں کا گڑھ القصیر شہر جو لبنان کی سرحد سے ملتا ہے، شام کی فوج نے اس کے بیشتر علاقوں پر 75% سے زائد علاقوں پر قبضہ کر لیا ہے. اور شام میں سرگرم دہشت گردوں کا کہنا ہے کہ اگر صورتحال اسی طرح سے جاری رہی تو وہ پھر پیچھے ہٹنے پر مجبور ہو جائیں گے اور سب کچھ ان کے ہاتھ سے نکل چکا ہوگا. یہ وہ حقیقت ہے کہ جس کا اب اعتراف خود جرمنی، فرانس اور امریکہ جیسے ممالک بھی کرنے لگے ہیں. اور قطر جو ایک زمانے میں زیادہ سے زیادہ دہشت گردوں کو شام بھیجنے کی فکر میں رہتا تھا، اب اس نے بھی اس طرف سے ہاتھ کھینچ لیا. البتہ اس کی لاجسٹک، اس کی اسلحہ جاتی اور اس کی مالی حمایت بدستور جاری ہے. اس درمیان جب شام کی فوج اور عوام اور حکومت یہ کے بعد دیگر عالمی جو سازشی حکومتیں ہیں ان کے خلاف کامیابیاں حاصل کر رہی ہیں، تو امریکہ اور اس کے حواریوں کی طرف سے شام کے بحران کو مذاکرات کے ذریعے یا دوسرے لفظوں میں یوں کہا جائے کہ سازش کے ذریعے حل کرنے کی کوششیں شروع ہو گئی ہیں. اور اس سلسلے میں امریکہ کوشش کر رہا ہے کہ جیسے بھی ہو جلد سے جلد جنیوا 2 مذاکرات انجام پائیں. لیکن کیا کیا جائے کہ جس سانپ کو امریکہ نے دودھ پلا کر پالا تھا، اب وہی سانپ خود امریکہ کے سامنے شرطیں رکھ رہا ہے. یعنی مسلح باغیوں کا کہنا ہے کہ ہم جنیوا مذاکرات میں اسی وقت شرکت کریں گے جب امریکہ کی حکومت ہمیں اور زیادہ اسلحے دے، ٹینک، شکن میزائل فراہم کرے اور تازہ ترین، جدید ترین ہمیں ہتھیار فراہم کرے. ظاہر ہے کہ یہ وہ کھلا مطالبہ ہے کہ جسے امریکہ کی حکومت کھلے عام ظاہر تسلیم کرنے پر مجبور نہیں ہوگی، اگرچہ جتنے بھی اسلحے استعمال ہو رہے ہیں دہشت گردوں کے ہاتھوں، جتنی بھی زہریلی گیسیں اور زہریلی یا کیمیائی مواد استعمال ہو رہے ہیں، وہ سب امریکہ، اسرائیل اور اس کے حواریوں کی ہی طرف سے دہشت گردوں کو فراہم کیے گئے ہیں. لیکن جو بات مسلم ہے وہ یہ کہ اس وقت امریکہ، اس کے اتحادیوں، اسرائیل اور اس کے بعض عرب حواریوں کو منہ کی کھانی پڑ رہی ہے. میدانی صورتحال، سیاسی صورتحال اور سفارتی حالات پر ہم گفتگو کریں گے اپنے معزز مہمانوں سے، مگر یہاں پر ہمارے ساتھیوں نے اسی تعلق سے ایک رپورٹ تیار کی ہے اور ترتیب دی ہے. پہلے اسے دیکھتے ہیں، پھر اپنے مہمانوں کی خدمت میں اور آپ کی خدمت میں دوبارہ حاضر ہوتے ہیں.
شام میں جہاں فوج اور باغیوں کے درمیان جھڑپوں کا سلسلہ جاری ہے، وہیں دوسری جانب سیاسی اور سفارتی سرگرمیاں بھی اپنے عروج پر ہیں. لبنان کی سرحد کے قریب واقع اسٹریٹیجک علاقے القصیر میں شامی فوج نے بیرونی ممالک کے حمایت یافتہ عسکریت پسند گروہوں کے خلاف آپریشن کو آگے بڑھاتے ہوئے دوسرے مرحلے کی کارروائی شروع کر دی ہے. پہلے مرحلے کی کارروائی میں فوج نے شہر کے بڑے حصے کو عسکریت پسندوں کے قبضے سے آزاد کرا لیا تھا، جبکہ باقی علاقوں کی آزادی کے لیے آپریشن کا دوسرا مرحلہ شروع ہو گیا ہے. فوج نے اس مرحلے میں حمیدیہ سمیت کئی نواحی بستیوں پر قبضہ کر کے عسکریت پسندوں کی رسد روک دی ہے اور القصیر کے اس علاقے کا محاصرہ تنگ کرنے کی کوشش کر رہی ہے جہاں دہشت گرد موجود ہیں. گزشتہ ایک سال سے دہشت گرد تنظیمیں اس شہر کو اپنے ہیڈ کوارٹر کے طور پر استعمال کر رہی تھیں. القصیر کی لڑائی مرحلہ کن موڑ پر پہنچ جانے کے ساتھ ہی شامی فوج نے ترکی کی سرحد کے قریب واقع شہر حلب میں بھی فوجیوں کی تعداد بڑھا دی ہے اور وہاں کئی بٹالینیں پہنچ گئی ہیں. شام میں موجود ذرائع کا کہنا ہے کہ فوج کبھی بھی حلب کے ان علاقوں کو عسکریت پسندوں سے آزاد کرانے کے لیے کارروائی شروع کر سکتی ہے جو فوج کے کمانڈر محمد مفلح کے مبینہ طور پر بک جانے کے نتیجے میں عسکریت پسندوں کے قبضے میں چلے گئے تھے۔ حلب شام کا صنعتی و تجارتی مرکز ہے اور روئی کی پیداوار اور سپلائی کے اعتبار سے مشرق وسطی میں اس شہر کا کوئی ثانی نہیں ہے۔ صنعتی مرکز کے لوگوں کے لیے بشار اسد حکومت نے خاص سہولیات رکھی تھیں اور مقامی لوگوں کے مطابق چھوٹے تاجروں کے لیے بھی صدر بشار اسد سے براہ راست رابطہ قائم کرنے کی سہولت فراہم کی گئی تھی۔ ادھر میڈیا میں آئی خبروں کے مطابق ایک اہم واقعہ یہ پیش آیا ہے کہ امریکہ کے ریپبلکن سینیٹر جان میک کین ترکی پہنچ کر خفیہ طور پر شام کے اندر داخل ہوئے۔ شام کی سرحد پر واقع باب سلامہ سرحدی کراسنگ سے وہ شام کے اندر گئے اور وہاں انہوں نے سالم ادریس سمیت شام کے باغی کمانڈروں سے ملاقات کی۔ سالم ادریس نے اس ملاقات میں امریکہ سے مطالبہ کیا کہ وہ شام میں نو فلائی زون قائم کرے اور شام اور لبنان کے اندر حزب اللہ کے ٹھکانوں کو نشانہ بنائے۔ دہشت گرد کمانڈر نے امریکہ سے یہ بھی مطالبہ کیا کہ وہ بھاری ہتھیاروں سے لیس جنگجوؤں کے گروہ فراہم کرے جو شام میں لڑ رہے عسکریت پسندوں کی مدد کریں۔ اطلاعات ہیں کہ سالم ادریس نے دبے لفظوں میں امریکہ سے یہ بھی کہا ہے کہ وہ شامی فوج اور حزب اللہ کے ٹھکانوں پر ڈرون حملوں کا آغاز کرے۔ دریں اثنا بحران شام کے سلسلے میں جنیوا ٹو کانفرنس کی تیاریوں کے تحت پیرس میں امریکہ اور روس کے وزرائے خارجہ جان کیری اور سرگئی لاوروف کی ملاقات ہوئی، جس میں کانفرنس کی تاریخوں اور مؤثر حکمت عملی پر تبادلہ خیال کیا گیا۔ ملاقات میں روس کے وزیر خارجہ لاوروف نے کہا کہ جنیوا ٹو کانفرنس میں جنیوا ون کانفرنس کے شرکا کے ساتھ ہی شام کے سلسلے میں اہم پوزیشن رکھنے والی دیگر طاقتوں کو بھی شامل کیا جائے۔ ملاقات کے بعد انہوں نے کہا کہ جنیوا ٹو کانفرنس آسان کام نہیں ہے، اس کے لیے بہت محنت کی ضرورت ہے اور بہت جلد روس اور امریکہ کے اعلیٰ سفارتکار ملاقات کریں گے اور ایسے طریقے اپنانے پر غور کیا جائے گا جن کی مدد سے جنیوا ٹو کانفرنس ثمر بخش ثابت ہو۔ بحران شام کے سیاسی حل پر شروع ہی سے زور دینے والے روس نے شامی باغیوں کے لیے ہتھیاروں کی سپلائی پر لگی پابندی ہٹانے کے یورپی یونین کے تازہ فیصلے کی مذمت بھی کی۔ روس کا کہنا ہے کہ یورپی یونین کے اس فیصلے سے جنیوا کانفرنس کی کوششوں کو نقصان پہنچے گا۔ دنیسنا تہران میں بھی بحران شام کے تعلق سے کانفرنس کا انعقاد ہونے جا رہا ہے جس میں شام کے حقیقی دوست شرکت کر رہے ہیں۔ اس کانفرنس کا مقصد شام کے خیر خواہوں کے درمیان ہم آہنگی قائم کرنا ہے۔ فرینڈز آف سیریا کانفرنس بدھ 29 مئی کو تہران میں شروع ہوگی، جس میں بحران شام کا حل نکالنے کے طریقوں کا جائزہ لیا جائے گا۔ سیاسی حل علاقائی استحکام کے زیر عنوان منعقد ہونے والی اس کانفرنس میں 40 سے زائد ملکوں کے شرکت کرنے کی توقع ہے۔
ناظرین، جیسا کہ ابھی آپ نے ہمارے ساتھیوں کی تیار اور ترتیب کردہ رپورٹ میں ملاحظہ فرمایا کہ شام میں جنگ کا نقشہ بالکل تبدیل ہو چکا ہے اور اب دہشت گردوں اور ان کے حامیوں کے پاس سوائے ہاتھ پیر مارنے کے کچھ بھی نہیں بچا ہے۔ شام کی اس جو میدانی صورتحال ہے، اس کا اثر سیاسی اور سفارتی حل پر کتنا مرتب ہو سکتا ہے، اور اس کے علاوہ بھی کچھ سوالات ہیں جن کا ہم جواب تلاش کرنے کی کوشش کریں گے۔ سیدھے چلتے ہیں لندن اسٹوڈیو، جہاں پر موجود ہیں اسٹریٹجک امور کے ماہر جناب اعجاز علی صاحب۔ السلام علیکم جناب۔
وعلیکم السلام۔
اعجاز صاحب، میں آپ سے یہ پوچھنا چاہوں گا کہ اب جبکہ 2 سال سے زائد کا عرصہ گزرنے کے بعد عالمی جو قوتیں ہیں جنہوں نے شام کی حکومت، عوام اور پورے سسٹم، یا یوں کہا جائے دوسرے لفظوں میں ایک مشرق وسطی میں جو اسرائیل کے خلاف مزاحمتی قوتیں ہیں، ان کے خلاف سب کچھ اپنا تن من دھن لگا دیا لیکن کچھ نہ کر پائے، تو اب دہشت گرد جنہیں مسلسل شکست پر شکست ہو رہی ہے، ایسے میں امریکہ اور اس کے حواری ہاتھ پیر مار رہے ہیں کہ جیسے بھی ہو جنیوا ٹو کانفرنس ہو جائے۔ جنیوا ون کانفرنس کے جو 6 نکاتی فارمولے تھے جو کوفی انان صاحب نے پیش کیے تھے، اگر وہ مان لیا جاتا تو کیا آج یہ نوبت آتی کہ امریکہ جنیوا ٹو کانفرنس کے لیے ہاتھ پیر مارتا؟
دیکھیں، شکریہ۔ پوائنٹس کا ماننا یا نہ ماننا یہ اتنا معنی خیز نہیں ہوتا۔ جو بڑی بڑی پاورز ہوتی ہیں، یونائٹڈ اسٹیٹس ہے یا برٹن ہے یا سمجھ لیجئے اب ریجن میں ان کا پروردہ جو قوتیں ہیں، سعودی عرب یا قطر ہے یا ایون اسرائیل جو ان کی یہاں پہ ریپرزینٹ کرتا ہے ان کو، یہ ان کے حق میں ان کے جو نیشنل انٹرسٹ ہیں ان کو امن والی یا پیسفل سچویشن سرو نہیں کرتی۔ جنگ لگی رہے، سول وار ہوتی رہے، ان کا اسلحہ بکتا رہتا ہے، ان کی پولیٹیکل آئیڈیالوجی بکتی رہتی ہے، ان کے میڈیا کو نیوز سٹوریز ملتی رہتی ہیں، تو جنگ کی صورتحال جو ہے ایک طرح سے بزنس ورلڈ میں ان ملکوں کو فائدہ مند ہوتی ہے، امن کی صورتحال میں ان لوگوں کی اہمیت نہیں رہتی، ان پاورفل سٹیٹس کی۔ میں یہاں یہ بتاتا چلوں کہ ابھی آپ دیکھیے کہ ابھی پچھلے 3 روز میں 6-7 بہت بڑی بڑی ڈیولپمنٹ ہوئی ہیں۔ آپ کی ڈاکیومنٹری جو رپورٹ تھی اس نے بڑی سیر حاصل اس پہ بحث کی، بڑا کمپریہنسو آپ نے وہ پیش کیا۔ اس میں میں جو توجہ دلانا چاہتا ہوں تھوڑا سا اینالیٹیکل اس کے بارے میں ہونا چاہتا ہوں۔ ایک تو سرجی لیوروف جو ہے رشین فارن منسٹر، ان کی جو ملاقات جو ہے جو 3 گھنٹے جاری رہی 2 سٹیجز میں، جان کیری یو ایس سیکرٹری آف اسٹیٹ کے ساتھ رہی، اس کی بڑی اہمیت ہے۔ دوسرا یہ ہے کہ ولید معلم جو فارن منسٹر ہیں سیریا کے، ان کی کل جو ہے بغداد میں ان کے جو عراق کے جو کاؤنٹر پارٹ ہیں ان کے، ہوشیار زباری کے ساتھ ایک جوائنٹ پریس کانفرنس ہوئی، جس میں انہوں نے اپنی آمادگی بڑے واشگاف الفاظ میں کہا کہ جنیوا 2 میں بھرپور طریقے سے سیرین گورنمنٹ شامل ہوگی۔ یہ ایک بہت بڑا ایونٹ ہے۔ تیسرا ایونٹ جو آتا ہے وہ یہ ہے کہ آپ نے اس کی طرف، آپ کی رپورٹ میں یہ ہو گیا کہ جان مکین جو فارمر پریزیڈنشیل کینڈیڈیٹ تھے یونائٹڈ اسٹیٹس میں، وہ بڑے چھپ کے ایک کوورٹ آپریشن کے تحت وہ استنبول میں جو کہ سمجھ لیجئے کہ ہیڈ کوارٹرز ہیں ایس این سی کے، جو سیرین نیشنل کوالیشن کے ہیڈ کوارٹرز ہیں، وہاں ان کی 2 گھنٹے ملاقات جو رہی جارج صبرا کے ساتھ، جنہوں نے معاذ الخطیب کو ریپلیس کیا تھا پچھلے ماہ جب انہوں نے ریزائن کر دیا تھا، تو جارج صبرا نے بھی آمادگی کا اظہار کر دیا ہے کہ وہ اس کانفرنس میں جنیوا 2 میں شامل ہونے کے لیے تیار ہیں ذہنی طور پر۔ اب چیزیں دیکھنے کی یہ ہیں کہ ادھر جو ہے وہ آپ نے کہا رپورٹ میں اپنی کہ سالم ادریس جو ہے بریگیڈیئر جنرل جو ہے جو کہ ریبل فورسز کا کمانڈر ہے، اس نے ابھی پچھلے 1 ہفتے میں جو ڈیمانڈ مانگی ہوئی ہیں چاہیے ہیں کہ ان کو مسائلز دیے جائیں، اینٹی ایئر کرافٹ اور اینٹی ٹینک مسائلز دیے جائیں، جس پہ بڑا اچھا ہوا کہ آج ابھی 4 گھنٹے پہلے ایک بہت خوبصورت بڑا اچھا بڑی جامع سٹیٹمنٹ آئی رشیا کے ڈیپٹی فارن منسٹر کی، سرجی رائبکوف، انہوں نے کہا کہ اگر ریبلز کو اتنے جو ہیں خوفناک ہتھیار دیتی ہے کوئی تیسری طاقت جو ہے، سعودی عرب دیتی ہے یا اس کو اسرائیل کی طرف سے آتے ہیں اور یونائٹڈ اسٹیٹس اور یو کے اور فرانس کی اس میں جو ہے وہ مرضی شامل ہوتی ہے، تو اس صورت میں رشیا سیرین ڈیفینس فورسز کو S-300 مسائلز دے گا۔ اب S-300 مسائل جو ہیں بہت افیکٹو اور وہ اتنے بڑے پاورفل ہیں کہ وہ ان کا مقابلہ کر سکیں گے، لیکن یہاں جس چیز کی طرف میں آپ کے ناظرین کی توجہ مبذول کروانا چاہتا ہوں وہ یہ کہ ہمیں جو اس پوری سیناریو میں نظر آتا ہے تو یو کے اور فرانس تھوڑے سے امپیشنٹ بے صبرے نظر آتے ہیں کہ جلدی سے جلدی ریبلز کو یہ ہتھیار کی فراہمی کی جائے۔ لیکن دوسری طرف دیکھیے کہ اسی 27 ممبرز کی ای یو جو ہے، جس کے 27 ممبرز ہیں، اس میں 4-5 ایسے کنٹریز ہیں جو اکنامیکلی انڈسٹریلی بہت پاورفل ہیں، جس میں جرمنی آتی ہے، جس میں آسٹریا آ جاتا ہے، جس میں ڈچ جو فارن منسٹر ہے، اور انہوں نے بڑے واشگاف الفاظ میں کہا ہے کہ ہمیں پالیسی آف کوشن اور ریسٹرینٹ فالو کرنا پڑے گی، ہمیں ریبلز کو آرمز نہیں دینے ہوں گے، ہمیں سوچنا پڑے گا کہ آرمز دینے سے مزید صورت خوفناک ہو جائے گی۔ میں یہاں پہ بڑی ستائش کے ساتھ، بڑی تحسین کے ساتھ ذکر کرنا چاہوں گا کہ اپارٹ فرام رشین فارن منسٹر سرجی لیوروف، جو آسٹریا کے فارن منسٹر ہیں مائیکل اسپنڈ لیگر، اسی طرح جو ڈچ فارن منسٹر ہیں فرانز ٹمرمینز، اور پھر جرمن فارن منسٹر جو ہیں گیدو ویسٹرویل، ان چاروں نے مل کے کہا کہ ابھی وقت اتنا برا نہیں ہوا کہ ریبلز کو یہ آرمز دیے جائیں، یہ آرمز اگر دے دیں گے تو خطے کی صورتحال اتنی بری ہو جائے گی کہ وہ آؤٹ آف کنٹرول ہو جائے گی۔ اب بحثیت ایک تجزیہ کار میں یہ کہنا چاہوں گا، میں ایک میسج دینا چاہوں گا یونائٹڈ اسٹیٹس کو بھی، میں ایک میسج دوں گا فرینچ فارن منسٹر جو ہیں فیبیاس، جو بہت ایکٹیولی بریٹن کے ساتھ ولیم ہیگ کے ساتھ چاہ رہے کہ ریبلز کو جلدی جلد یہ اسلحہ کی ہو، تو پھر وہاں جہاں دنیا میں اور فریڈم فائٹرز بیٹھے ہیں بقول آپ کے، اگر ایس این سی فریڈم فائٹر ہے، ایس این سی ایک لیجیٹمیٹ پولیٹیکل فورس ہے، तो फिर यह भी कहना पड़ेगा कि आप फिर बर्मा में रोहिंग्या मुस्लिम्स हैं उनको भी आर्म्स सप्लाई कीजिए, फिर आप फलस्तीन के जो बेगुनाह जो शहरी हैं उनको भी आर्म्स सप्लाई करें इसराइल के खिलाफ, फिर कश्मीरियों को भी आप आर्म्स सप्लाई कीजिए, फिर आप बहरेन में भी आर्म्स सप्लाई कीजिए उन लोगों को जो फ्रीडम फाइटर जो प्रो डेमोक्रेसी एक्टिविस्ट हैं उनको भी आर्म्स भेजिए, फिर इससे बढ़कर आप इंडोनेशिया चले जाइए, वह इंडोनेशिया के हदरामी और जो दूसरा पेरीमान और सम्पांग के जो मुसलमान हैं जो जो बड़ा सल्फी जो रूल है इंडोनेशिया का उसके खिलाफ वो भी चाहते हैं आर्म्स। तो अगर आप आज आर्म्स देते हैं एसएनसी को तो ये बाकी चार पांच कंट्रीज में जो लोग फ्रीडम फाइटर काम कर रहे हैं जिनकी अपनी भी मूवमेंट उतनी ही लेजिटिमेट है जितनी ये लोग तस्वर करते हैं एसएनसी की सीरिया में, तो फिर इनको भी आर्म्स देना पड़ेंगे। ये आपको सिलेक्टिव ट्रीटमेंट नहीं करना
चाहिए। बहुत शुक्रिया आपका, बहुत शुक्रिया।
अगर आर्म्स आपने
बड़े अच्छे नोकी तक इशारा किया आपने इजाज़ साहब, मैं फिर हाजिर होंगे आपकी खिदमत में। चलते हैं इस्लामाबाद स्टूडियो जहाँ पर डॉक्टर कंदील अब्बास साहब मौजूद हैं। अस्सलाम वालेकुम जनाब।
जी वालेकुम अस्सलाम।
डॉक्टर साहब आपने कुछ गुफ्तगू बहरहाल हमारे लंदन के मेहमान की सुनी होगी, उसी को मैं आगे बढ़ाना चाहूँगा कि एक तरफ तो बरतानिया और फ्रांस जल्दबाजी का मुजाहरा करें कि जैसे भी हो शाम में मुसल्ला बागियों को बड़े से बड़े जदीद से जदीद और ताज़ा से ताज़ा तरीन हथियार फराहम करके वहाँ पर जो उनको शिकस्त हो रही है उसका नक्शा कुछ तब्दील किया जाए। आपको मालूम है कि इस वक्त बुरी तरह से दहशतगर्दों को शिकस्त हो रही है और अमेरिका और रूस इस कोशिश में, रूस तो जाहिर है कि पहले दिन से कोशिश में था कि बातचीत के जरिए से मामला हल हो, लेकिन अब अमेरिका के वज़ीर ख़ारजा बार बार रूस का दौरा करते हैं, बार बार रूस के हुकाम से मुलाकात करते हैं, कहीं मास्को में जाकर तो कहीं पेरिस में जाकर, कोशिशें एक तरह से सफारती तेज़ हो गई। मैं ये पूछना चाहूँगा कि शाम की आवाम, शाम की फ़ौज और शाम की हुकूमत की जो साबित कदमी और उनकी जो कामयाबी है मैदान जंग में उसका सियासी हल पर कितना असर मुरतब होगा और बशार असद की हुकूमत किसी भी तरह के डायलॉग या मुज़ाकराती अमल में किस पोजीशन में होगी?
देखिए बहुत शुक्रिया अली अब्बास साहब, एक इंतहाई अजीब बात ये है कि अभी जब यूरोपीय यूनियन के वज़राए खारजा ने जो सीरियन रेबल्स हैं इनसे पाबंदी उठाई है कि इनको असलाह फराम कर सकते हैं वो, तो उसके साथ इसकी जस्टिफिकेशन ये दी है कि इस तरीके से यानी बागियों को असलाह फराम करके वो शाम की हुकूमत को सियासी हल पर मजबूर कर सकते हैं। ये यानी एक बड़ी अजीब सी जस्टिफिकेशन है कि आप किसी के सर पर तलवार लेके खड़े हो जाएं और उसे कहें कि आप सियासी हल निकालें, कतई ऐसे नहीं होता। शाम की जो हुकूमत है, हमने शुरू में देखा कि वहाँ पर जब इशू का आगाज़ होता है तो बशार असद ने शुरू में ही इसके सियासी हल की तरफ जोर दिया था और जो रीजनल पावर्स थी उन्होंने भी इसके सियासी हल की बात की थी और इसी बुनियाद पर काफ़ी सारी सियासी असलाहत शाम के अंदर हमें नज़र आईं। उसके साथ ही शाम के अंदर इलेक्शंस हुए, इलेक्शंस होकर एक नई हुकूमत सामने आई और ये जो पॉलिटिकल प्रोसेस था, जो पॉलिटिकल सॉल्यूशन था, इसको सपोर्ट करने की बजाय हमने शुरू से देखा कि वहाँ पर छोटे छोटे जो टेररिस्ट ग्रुप पहले क्रिएट किए गए, फिर उनको सपोर्ट किया गया और सपोर्ट करके एक स्टेट के खिलाफ लड़ा दिया गया। तकरीबन उसी तरह का मॉडल है जो अफगानिस्तान में ये मॉडल यूज़ किया गया, लेकिन जैसा कि अफगानिस्तान में हमने देखा कि इस तरह के मॉडल को यूज़ करने के बाद इस पूरे एरिया के अंदर एक अनरेस्ट और पॉलिटिकली और जो सिक्योरिटी वाइज इंस्टेबिलिटी है वो क्रिएट हुई। अब वही सिचुएशन हमें सीरिया में नज़र आ रही है कि वो इस जो सीरियन क्राइसिस है अब इसको पूरे उस रीजन के अंदर लेके जाना चाह रहे हैं, लगता है ऐसा ही है, इसलिए कि जो पॉलिटिकल सॉल्यूशन दिया गया था उसको उन्होंने एक्सेप्ट नहीं किया और अपनी मर्जी ठोंसने के लिए अभी तक, अगरचे वहाँ पर बज़ाहिर उन्होंने ये कहा हुआ था कि रेबल्स को हम असलाह नहीं देंगे, लेकिन बरतानिया और फ्रांस की तरफ से तुर्की के बॉर्डर की तरफ से जो बराह रास्त असलाह उनको मिलता रहा है वो किसी से ढका छुपा हुआ नहीं है। इसी तरह बाकी कई और मुल्कों से भी तुर्की के बॉर्डर से बराह रास्त असलाह की सप्लाई होती रही, इसराइली बॉर्डर से भी, गोलान की साइड से भी ऐसी कार्रवाइयाँ होती रहीं कि जिससे वाज तौर पर नज़र आ रहा था कि रेबल्स को सपोर्ट किया जा रहा है। लेकिन एक यहाँ पर क्वेश्चन ये क्रिएट होता है कि अन-नुसरा फ्रंट जैसे जो वहाँ पर टेररिस्ट ग्रुप काम कर रहे हैं, अगर आप उनको एंटी एयरक्राफ्ट आप गने दे देंगे या वेपन दे देंगे, एंटी टैंक वेपन दे देंगे, तो ये कौन सा सलूशन होगा कि वहां पर उनसे क्या आप तो रखेंगे कि उस सीरिया के अंदर बैठकर वो क्या करेंगे इन वेपन्स का, इसलिए कि शाम की हुकूमत तो अपने अवाम को बचाने का चाह रही है, लेकिन आपने शाम की हुकूमत के ऊपर पाबंदियां आयद कर दी हैं, उनके हाथ पांव बांध दिए हैं, और शाम के जो मजलूम और नहत्ते अवाम है उनको आपने बागियों के सामने डाल दिया है कि उनके साथ जो अशर वो करें वो कर सकते हैं। उनकी यानी 80,000 से जायद इस वक्त तक शामी आम शहरी मारे जा चुके हैं, और ये आवाज़ किसी को सुनाई नहीं दे रही कि वहां के जो मजलूम लोग मारे जा रहे हैं उसको उनके दिफा में कौन बोलेगा।
जी
उसकी बजाय आप रेबल्स के सपोर्ट में जब बोलते हैं तो इससे ना सिर्फ ये कि वहां पर कोई सियासी सोल्यूशन नहीं निकलेगा, पर मैं समझता हूँ वहां पर तशद्दुद की कार्रवाइयों में मजीद इजाफा होगा।
जी बहुत शुक्रिया, मैं फिर आ जाऊँगा। एजाज साहब, आपने भी फ्रांस के वजीर खारजा की बात की कि उनकी कोशिश है कि जैसे भी हो जितनी जल्दी हो सके मसला बागियों को और ज़्यादा जदीद तरीन हथियार फराहम किया जाए, लेकिन देखा यह जा रहा है कि खुद अभी दो रोज़ कबल कल ही की गालिबन बात है कि फ्रांस के वजीर दाखिला ने कहा कि हमारे मुल्क से जो सैकड़ों की तादाद में शिद्दत पसंद शाम गए हैं और जो मुसल्ला बागियों के साथ मिलकर शामी हुकूमत और आवाम के खिलाफ जंग कर रहे हैं, ये हमारे लिए बहुत ही तशवीशनाक बात है। और अभी दो रोज़ कबल जो फ्रांस में एक फौजी मारा गया है उनका इशारा उसी तरफ था। जर्मनी के भी हुकाम इस बात की तरफ तशवीश जाहिर कर चुके हैं कि उनके यहाँ से भी सैकड़ों की तादाद में इंतहा पसंद और शिद्दत पसंद वहाँ गए, और अभी बरतानिया में जो एक फौजी मारा गया है उसके ताल्लुक से भी कहा जाता है कि ये इंतहा पसंदी और शिद्दत पसंदी से ही मरबूत है। तो जब एक तरफ वो खुद तशवीश का इजहार कर रहे हैं और दूसरी तरफ उन्हीं को असलहा दे रहे हैं वो भी ख़तरनाक असलहा, तो क्या ये अपने ही हाथों अपनी खुदकुशी के मुतरादिफ नहीं है?
देखिए, अच्छा पॉइंट आपने रेस किया। अभी आप देखा होगा कि पिछले 2 माह के अंदर बरतानवी प्राइम मिनिस्टर डेविड कैमरन जो हैं उन्होंने इंडिया का भी दौरा किया और उन्होंने मिडिल ईस्ट का भी दौरा किया वहाँ पे। अब यहाँ पे इस वक्त देखा जाए कोई तकरीबन 20 अरब डॉलर का असलहा यूके में पड़ा हुआ है जो कि ये बेचना चाहते हैं। इनकी इकॉनमी बड़ी बुरी हालत में, मैं इस मुल्क में रहता हूँ, हमें पता है इकोनॉमिक सिचुएशन कितनी बुरी है, और फिर यूरोपियन यूनियन में ब्रिटेन की अपनी जो प्रॉब्लम भी हैं। अभी आपने हाल ही में सुना होगा कि पिछले हफ्ते जो है यहाँ की यूके इंडिपेंडेंट पार्टी जो है UKIP उसके हेड जो है नाइजल फराज जो एक MP हैं, खुद भी मेंबर ऑफ द पार्लियामेंट हैं, उन्होंने तकरीबन कोई 25 के करीब यूरोस्केप्टिक MPs को जो के रूलिंग कंजर्वेटिव पार्टी के मेंबर्स हैं उनको इकट्ठा एक प्लेटफॉर्म पे किया, और अब ये भी इसको तकवीत मिल रही है इस आइडियोलॉजी को कि क्या हम यूरोप में रहें, क्या हम EU का हिस्सा रहें। एक तरफ तो ये है जमीनी हकायक ब्रिटेन के, जो ब्रिटेन डेस्परेट है अपना रोल प्ले करने के लिए, और तवज्जो हटाओ मुहिम भी एक यहाँ चल रही है इन हालात से। दूसरी तरफ से देखिए कि टर्की जो है वो बड़ा खुश इसलिए भी है कि SNC को हेडक्वार्टर्स और सेफ हेवंस प्रोवाइड करने के लिए असलहा, अभी हमारे इस्लामाबाद के जो तजियाकारों ने बड़े अच्छे तरीके से कहा कि असलहा तो कतर भी दे रहा है, सऊदी अरब भी दे रहा है, और टर्की भी दे रहा है। अब टर्की डेस्परेट है यूरोपियन यूनियन में इन होने के लिए, अगले बरस उसका इस चीज़ का फैसला होना है उसके बारे में भी, तो ये अपनी अपनी नेशनल इंटरेस्ट को सर्व करने के इनके तरीके हैं। लेकिन अभी भी जो हाउस ऑफ कॉमन्स में और हाउस ऑफ लॉर्ड्स में जो सीनियर एलिमेंट्स हैं, जो सीनियर मेंबर्स हैं पार्लियामेंट के, वो अभी भी सोच रहे हैं कि अब किसी किस्म की डेस्परेट हेस्ट की जरूरत कती नहीं है, असलहा फराम करने की जरूरत नहीं है, क्योंकि अगर असलहा फराम करने के लिए करेंगे तो फिर अभी जो जो जून के दूसरे हफ्ते के आगाज में जो Geneva 2 कॉन्फ्रेंस होने वाली है जिसमें आपने जिक्र किया 42 मुल्क उसमें शामिल होंगे, उनके फॉरेन मिनिस्टर्स और मंदबीन, वो जेपडाइज हो जाएगी। आप पहले कहेंगे कि ऑल राइट, ये अगर हम एम्बार्गो हटा लेते हैं और असलहा देने की हम कोशिश करते हैं, तो देखिए फिर इस माइंडसेट के साथ, इस जहनीत के साथ जब लोग जाएंगे Geneva 2 में करने, तो उसका भी हालात जो हैं उसका भी नतीजा जो है Geneva 1 जो June 2012 में हुआ कोफी अनान साहब की क्यादत में, तो उससे इसका नतायज जो है मुख्तलिफ नहीं होंगे। अगर आपने Geneva 2 में अब एग्री कर लिया, मैंने कहा SNC की लीडरशिप ने, जॉर्ज सबरा ने भी एग्री कर लिया है, और उधर जो है वलीद मुल्लम ने एग्री कर, सब लोग इकट्ठे हो रहे हैं, 42 मुल्क इकट्ठे हो रहे हैं, तो पीस को एक चांस देना। इस वक्त देखिए रशिया की फॉरेन मिनिस्ट्री जो है, रशिया की फॉरेन पॉलिसी है, रशिया की जो डिप्लोमेसी है, बड़ा एस्ट्यूटली इस डायरेक्शन में जा रही है कि गिव पीस अ चांस। अगर आप इसको पीस को नहीं चांस देंगे तो फिर रेबेल्स तो दुनिया में इस वक्त 37 सिविल वॉर हो रही हैं, 37 सिविल वॉर्स हो रही हैं जहां में रेबल जो हैं उनके आर्म्स की जरूरत है, तो उनको भी देना पड़ेगा। बेचने वाले की भी कमी नहीं है और खरीदने वालों की भी कमी नहीं है।
बहुत शुक्रिया, बहुत शुक्रिया।
सऊदी अरेबिया 48,
बहुत शुक्रिया। इस वक्त टेलीफोन लाइन पर मौजूद हैं पाकिस्तान के इंतहाई बुजुर्ग और सीनियर तजनेगार प्रोफेसर शमीम अख्तर साहब, जिनकी मशरिक़ वस्ता की सूरत हाल पर हमेशा गहरी नज़र होती है। अस्सलाम वालेकुम जनाब।
जी अस्सलाम वालेकुम
प्रोफेसर साहब। बुजुर्गों से भी मैंने सुना है और तजर्बात भी ये कहते हैं और हकायक भी ये कहते हैं कि अपने किसी भी अमल का तजिया इस बात से करो कि हमारे अमल से दुश्मन खुश हो रहा है या नाराज। अगर खुश हो रहा है तो इसका मतलब है कि हम में कहीं खामी है, और अगर नाराज हो रहा है तो हमको खुश होना चाहिए कि हम सही सिमत में जा रहे हैं। अब अगर इसराइल दहशत गर्दों को, मुसल्ला बागियों को शाम में असलहा दे रहा हो इसलिए कि वो बशार असद की हुकूमत को गिरा दें, और इसराइल के साथ मुस्लिम या अरब ममालिक भी शामिल हो जाएं, तो क्या इनके ये इकदाम मशकूक नहीं?
जनाब, इसराइल ने शाम पे बमबारी की है, यानी ये तो शर्म की बात है अरब लीग के लिए कि एक बुनियादी रुकन जो है अरब लीग का उस पे इसराइल बमबारी करता है, और कोई पहला मौका नहीं है। 2007 में भी इसने शाम के जौहरी तनसीब पे हमला किया था, उसमें कोई जौहरी असला साजी वगैरह का मसला नहीं था। तो इसराइल की बमबारी और फिर उसके बाद कतर और सऊदी अरब असला फराहम कर रहे हैं बागियों को ताकि आग और भड़के खाने देंगे बजाय इसके कि आग को ठंडा करें उसे बुझाएं, तो हमें ऐसा लगता है कि इसराइल, अमरीका, कतर, सऊदी अरब और मुझे अफसोस के साथ कहना पड़ता है कि तुर्की भी एक ही सब में खड़े हुए हैं। अभी हमारे एक फाजिल शरीक मुजाकरे ने जो बात कही तुर्की के बारे में, मैं उनसे इत्तफाक करता हूँ कि इन्हें तो गोया ख़ारिश हो रही है कि किसी तरह से यूरोपीय यूनियन की रुकनियत हासिल करके गोरों में इनका शुमार होने लगे। अरे वो कौन सा बाइस इफ्तखार है यूरोपीय बरादरी की रुकनियत के उसके लिए आप सब कुछ करने के लिए तैयार हैं, इस्लामी ममालिक की जो का इत्तेहाद है उसको उसमें दराहें डालने के लिए आप तैयार हैं? क्या ये अरब लीग की नाकामी नहीं है जनाब के अरब ममालिक के अंदर जो भी यानी खाना जंगी हो या बन रियासती तसादुम हो तो उसको मिल बैठ के हल करें? ये रुजू क्यों करते हैं इस्तेमारी टोले से? और मुझे तो हैरत है साहब के अभी मार्च या अप्रैल के महीने में अकवाम मुत्तहिदा की जनरल असम्बली में इन्हीं बड़ी ताकतों ने एक करारदाद मंजूर कराई थी कि असला उन रियासतों को न फराहम किया जाए कि असला गैर रियासती अनासिर के हाथों में जाने का जो खदशा हो जिससे कि बदअमनी और दहशतगर्दी भड़क उठे। तो इन रियासतों ने इन करारदाद को जिसे इन्होंने खुद मंजूर किया है इसकी खुद ये खिलाफ वर्जी कर रही है। ये असला क्यों फराहम कर रही हैं वहाँ के जो मुतहारिबीन हैं वो जो भी हैं, तो बजाय इसके कि उनको मुज़ाकरात की मेज़ पर ले आएँ और उनको मुसल्ला करके और उन पर हमला करने के लिए एक जवाब पैदा किया जा रहा है, तो ये तो अक़वाम मुत्तहिदा के मंशूर के बिल्कुल ख़िलाफ़ है कि किसी भी आज़ाद रियासत पर कोई रियासत फौजकशी नहीं कर सकती, अक़वाम मुत्तहिदा की क़रारदाद के बिल्कुल मुनाफ़ी है। तो मेरा मारूजा ये है कि ठीक है वहाँ जो खाना जंगी हो रही है बजाय इसको टूल देने के इनको चाहिए कि मुज़ाकरात करें, मसालेहत करें, सब्र तहम्मुल और फरीकैन में से किसी को असला फराहम न करें। अगर
जी प्रोफेसर साहब, मैं एक सवाल करना चाहता हूँ और आपसे मुख्तसर जवाब चाहूँगा क्योंकि आपकी बड़ी गहरी नज़र है। देखिए, क्या ये बात मुसल्लम नहीं है कि शाम को ये तावान अदा करना पड़ रहा है फिलिस्तीनियों की हिमायत का?
बिल्कुल यकीनन, इसमें तो कोई शुबा ही नहीं है। और असल में वो शाम को मैं अपनी पिट्ठू हुकूमत बचाने के बाद उनका अगला कदम होगा ईरान पे ضرب لگانے کا اور اس کے ساتھ ہی ساتھ حمس پہ وار کرنے کا. تو جہاں تک حمس کا تعلق ہے تو آپ کو معلوم ہے کہ ایران کی اس کو حمایت حاصل ہے, ترکی بھی اس کی حمایت کرتا ہے, تو اس کی ایک حیثیت مسلم ہو گئی ہے. تو اگر شام پہ اس نے غلبہ حاصل کر لیا تو یہ حمس کی جو تحریک ہے اسے بھی کچل دیں گے اور وہاں کی خود مختار حکومت کا بھی خاتمہ ہو جائے گا. اور عرب ممالک کے لیے تو بڑی شرم کی بات.
پروفیسر صاحب, یہ سمجھا جائے کہ سعودی عرب قطر کی نظر میں فلسطینی عرب نہیں ہے, مسلمان تو دور کی بات.
جی ہاں, آپ دیکھیے جب سعودی عرب وہاں بحرین میں جمہوری تحریک کو کچلنے کے لیے کوئی 1500 کی فوج اور 15,000 ٹینک بھیجے ہیں اس نے, اور انہوں نے بڑی بے دردی کے ساتھ 2011 میں مارچ اپریل کے مہینے میں انہوں نے کچلا ہے وہاں کی تحریک کو, تو ایک جگہ تو وہ عوامی تحریک کو کچلتے ہیں اور وہاں فرقہ وارانہ فضا پیدا کرتے ہیں, اور دوسری طرف وہ باغیوں کو مسلح کر رہے ہیں. تو یہ تو بڑا تضاد ہے, دورہ معیار ہے.
بہت شکریہ آپ کا, آپ ٹیلی فون لائن پر رہیے گا پروفیسر صاحب, ہم پھر آپ کے افادات سے مستفید ہوں گے. ڈاکٹر قندیل صاحب, اس وقت آپ دیکھیں کہ امریکہ, اسرائیل, برطانیہ, فرانس, قطر, سعودی عرب, ترکی اور بھی چند ایک ممالک ہیں کھلے عام شام میں مداخلت کر رہے ہیں اور چھپا بھی نہیں رہے ہیں. ان کے کانگریس امریکہ کی جو ہے وہ بل منظور کر رہی ہے, برطانیہ والے وہاں پہنچ رہے ہیں, فرانس والے وہاں جا رہے ہیں, یعنی کھل کر مداخلت کر رہے ہیں, کسی سے یہ بات ڈھکی چھپی بھی نہیں ہے, اور برملا وہ لوگ کہتے بھی ہیں سیاسی اور سفارتی پلیٹ فارم سے بھی. لیکن اگر حزب اللہ کی جو ہمیشہ شام کا حامی ہے, شام جس کا ہمیشہ حامی رہا ہے اور جس کی سرحد کے پاس یعنی القصیر شہر میں جو کہ لبنان سے ملا ہوا شہر ہے شام کے اندر, وہاں پر دہشت گردوں نے اڈے بنا لیے اور وہاں سے شام کے لبنان کے اندر دو تین دنوں سے ادھر مسلسل فائرنگ بھی ہو رہی ہے, راکٹ باری بھی ہو رہی ہے, تو اب اگر حزب اللہ وہاں پر جائے اور اپنا دفاع کرے تو اس کو مداخلت کہا جاتا ہے, اور حزب اللہ نے اس سے انکار بھی نہیں کیا. تو اب جبکہ واضح طور پر حزب اللہ نے القصیر شہر جو کہ انتہائی اسٹریٹجک شہر ہے شام کا, جہاں پر دہشت گردوں نے اپنا ہیڈ کوارٹر بنا لیا, اس کو آزاد کرانے کے لیے بڑی کامیابیاں دلائی ہیں شامی فوج کو, تو یہ جو حزب اللہ کی مداخلت ہے جنگی توازن کے اعتبار سے اور آئندہ جنگ کے مستقبل کے تعلق سے اس کے کردار کو آپ کیسا دیکھ رہے ہیں؟
دیکھیے, اس وقت ایک طرف تو اگر ہم دیکھیں دنیا کی جو بڑی طاقتیں ہیں یعنی روس ہے, امریکہ اور پوری یورپی یونین ہے, ان کے خاص مفادات ہیں شام کے حوالے سے. ابھی جب ایک طرف ہم نے یہ خبر سنی کہ یورپی یونین کے وزرائے خارجہ نے ریبل سے اسلحے کی پابندی اٹھا لی ہے, تو اس کے ساتھ ہی دوسری طرف یہ خبر بھی آئی ہے کہ روس نے اعلان کیا ہے کہ وہ جو بہت پہلے ایک ایگریمنٹ شام کی حکومت کے ساتھ ان کا ہوا تھا, S-300 اینٹی میزائل سسٹم, ڈیفنس سسٹم ہے میزائل کے اگینسٹ, انہوں نے یہ اناؤنس کیا کہ یہ ہم سیریا کو دے رہے ہیں, اور اس کے اوپر سب سے پہلے جو شور اٹھا وہ اسرائیل کی طرف سے اٹھا ہے, اور انہوں نے کہا کہ یہ سسٹم شام کو نہیں دیا جانا چاہیے. دیکھیے, یہ پورا ایک ڈیفنس سسٹم ہے, یعنی اس سسٹم سے صرف یہ کیا جا سکتا ہے کہ باہر سے کسی دوسرے ملک سے اگر شام کے اوپر کسی میزائل اٹیک کیا جاتا ہے تو اس کو آئیڈینٹیفائی کر کے اس کو کاؤنٹر کرنے کی صلاحیت شام کو مل سکتی ہے. ایک تو یہ صورتحال ہے. دوسری طرف جب حزب اللہ کا کردار دیکھتے ہیں تو سید حسن نصر اللہ جو حزب اللہ کے سیکرٹری جنرل ہیں, انہوں نے بڑا کلیئر اپنی لاسٹ سپیچ میں کہا کہ ہم شامی حکومت جو ان کے پڑوس میں یعنی عوام ہیں, شام کے مسلمان ہیں, ان پر ہوتے ہوئے ظلم و ستم کو دیکھ کر علاقے کی دیگر حکومتوں کی طرح ہم اپنے آپ کو اس سے بالکل الگ تھلگ نہیں رکھ سکتے, بلکہ ہم اس میں ان کے خلاف جو ظلم ہو رہا ہے اس کے خلاف خود اس عمل میں شریک ہوں گے اور کاؤنٹر کریں گے اس چیز کو, اور پریکٹیکلی انہوں نے بہت سی جگہوں پہ ایسا کیا بھی. اور حزب اللہ تنظیم کے پاس ہم سمجھتے ہیں کہ دیکھیے, اسرائیل جیسی طاقت کو انہوں نے ناکوں چنے چبوائے اور سوڈن لبنان کو جس طریقے سے انہوں نے آزاد کروایا اس کا پوری دنیا نے مشاہدہ کیا, اور پھر وہ 33 ڈیز وار جو ہوئی تھی اس میں جس طریقے سے بظاہر ایک چھوٹے سے گروپ نے اتنے بڑی طاقت کو گھٹنے ٹیکنے پر مجبور کر دیا, अब ये जो एक इंटरनल सिचुएशन है, इसको खुद क्राइसिस जो है इसको एक रीजनल लेवल पर ले जाने की कोशिश वो कर रहे हैं, और इसका नुकसान खुद जो बड़ी ताकतें हैं उनको भी नज़र आ रहा है कि जिसको वो समझ रहे थे कि 1-2 महीनों के अंदर इसको काउंटर करके वहाँ पर अपनी मर्जी के एक हुकूमत बिठा देंगे, इंस्टॉल कर देंगे, वो इसमें कामयाब नहीं हो सके। और अब जो हारते हुए वहाँ के बागी हैं उनको किसी तरीके उनकी शिकस्त को रोकने के लिए वो जिस तरीके से उनकी मदद कर रहे हैं, हम देख रहे हैं कि उसके अगेंस्ट जिस तरह हिजबुल्ला अंदर आ गई है, ईरान की सपोर्ट मिल रही है, रूस की सपोर्ट मिल रही है शाम की हुकूमत को, तो ऐसी सिचुएशन में अल्टीमेटली रेबल्स की तो नाकामी हमें नज़र आ रही है। लेकिन उनको एक दूरअंदेशी जब वो देखते हैं, दूर की नज़र जो सूरत हाल उस पर निगाह डालते हैं, उनको नज़र ये आता है कि अब अगर वहाँ पर अमन होता है तो जो शाम के अंदर नई हुकूमत बनेगी और नए वहाँ के आवाम की सिचुएशन बनेगी, वो बराह रास्त इसराइल की जो हुकूमत है या इसराइल की जो स्टेट बनी हुई है इसके लिए खतरा साबित हो सकते हैं। इसलिए कि हिजबुल्ला ने बराह रास्त ऐलान किया है कि गोलान की जो पहाड़ियां हैं या जोलान की पहाड़ियां हैं ये शाम का हिस्सा थी, इंटरनेशनली इसको एक्सेप्ट किया जाता है, इस पर इजरायली फौजों ने कब्जा किया हुआ है, हम इस खित्ते को नाजायज कब्जे से आजाद कराने के लिए शाम की हुकूमत की मदद कर सकते हैं, उसी तरह जैसे हमने अपने इलाके को इसराइल से आजाद कराया था। तो इस तरह की जो एक कानूनी पोजीशन है हिजबुल्ला की, इसके ऊपर इंटरनेशनल लॉ के एतबार से तो कोई एतराज नहीं किया जा सकता। और जहां जब आप रेबल्स को असला दे रहे हैं, उनकी मदद कर रहे हैं, तो दूसरी तरफ किस तरीके से, किस जस्टिफिकेशन से आके आप हिजबुल्ला को रोकेंगे? मैं समझता हूं कि इस वक्त सऊदी अरब और कतर, अगरचे सऊदी अरब बहुत आगे था, लेकिन गुज़श्ता 2 सालों में 2 अरब बल्कि 3 अरब से ज्यादा की रकम जो है कतर रेबल्स के ऊपर खर्च कर चुका है। और हाल ही में उर्दन ने इजरायली ड्रोन्स के लिए अपनी जो फजाई हदूद है उनको खोल दिया है, और कहा है कि इजरायली ड्रोन्स हमारी फजाई हदूद को इस्तेमाल करते हुए शाम के अंदर अगर चाहेंगे तो हमले कर सकते हैं। ये इंतहाई अफसोसनाक सूरत हाल है कि जब उस इलाके की हुकूमतें जो हैं उन्होंने फिलिस्तीनियों के खिलाफ एक गोली या एक गन, तो दूर की बात, कोई इखलाकी मदद भी उनकी नहीं की वहां पर जब इसराइल के मुजालिम होते हैं, लेकिन दूसरी तरफ जब इसराइल को जरूरत पड़ रही है तो हर किस्म की रास्ते खोले जा रहे हैं। ये ऐसी सिचुएशन है, मैं समझता हूं जो आग यहां से शुरू हुई है वो इन्हीं हुकूमतों को अपनी लपेट में ले लेगी, और आखिरकार यहां पर जो यहां की खित्ते के आवाम जिस सिस्टम को चाह रहे हैं, जो निजाम चाह रहे हैं, वो हुकूमतें कायम होंगी और यहां पर इस तरीके से बैरूनी मुदाखलत का भी खात्मा होगा और डिक्टेटरशिप का भी खात्मा होगा।
बहुत शुक्रिया आपका डॉक्टर साहब, मैं वक्त रहा फिर हाजिर होंगे आपकी खिदमत में। एजाज साहब, देखें इस वक्त जो सूरत हाल है मैदानी शाम में, जो जंग की सूरत हाल है उसमें सब जानते हैं, और बड़े बड़े जो इस मैदान के खिलाड़ी हैं मिनजुल अमरीका इसराइल, उनको मालूम है कि उनके दहशत गर्दों को जो उनकी हमायत याफ्ता उन्हें शिकस्त हो रही है। तो ऐसे में जब 2-2.5 साल के अरसे में वो सदर बशार असद का बाल बीका ना कर सके, तो अब तो जाहिर है कि उन्होंने बड़ी कामयाबियां हासिल कर ली। लेकिन इसके बावजूद एक फ़र्ज पे भी बातें हो सकती हैं, फ़र्ज़ कर लिया जाए कि शाम में बशार असद की हुकूमत तब्दील हो जाती है और ये लोग जो इस वक्त वहाँ लड़ रहे हैं और जो दहशतगर्दी का बाजार गर्म किए हुए हैं, जो बच्चों के सर काट कर उनके माओ के सामने फेंक देते हैं, और जो तरह तरह के वैश्याना, और आपने यकीनन वो वीडियो क्लिप अगर ना देखी होगी तो सुनी होगी कि एक दहशत गर्द जो है वो एक शामी फौजी के बदन को चीर कर उसके दिल को कच्चा चबा रहा है। तो इस तरह के जो दहशतगर्द अनासिर हैं, जब ये फ़र्ज़ कर लिया जाए कि हुकूमत में पहुंच जाएंगे और हुकूमत इनके हाथ में आ जाएगी, तो शाम का और शाम के आसपास जो इलाका है उसका मुस्तकबिल क्या होगा?
देखिए, सबसे अहम बात भी यही है। अब देखिए, पिछले माह जो है किंग अब्दुल्ला ने डेप्टी फॉरेन मिनिस्टर प्रिंस खालिद बिन सुल्तान को सैक किया। उनके खिलाफ 5 चार्जेस थे। उनकी चार्जशीट जब सामने आई, वो विकी लीक्स के यहाँ भी पहुंची, तो उसकी कुछ एक्सेप्ट जो है हमें भी नजर आए। उनमें सबसे बड़ी चार्जशीट का पॉइंट ये था कि प्रिंस खालिद बिन सुल्तान वो डेप्टी डिफेंस मिनिस्टर होने के बावजूद भी वो इस चीज़ को पसंद नहीं कर रहे थे कि सऊदी अरेबिया की जो डिफेंस मिनिस्ट्री है, जो कि अब हेड कर रहे हैं प्रिंस सलमान बिन अब्दुल अजीज सुदेरी 7, उनमें से उस फैमिली में से एक हैं, कि उनके जो है वो मोशे यालोन जो है इस वक्त डिफेंस मिनिस्टर इसराइल का है, उसके साथ कोई हॉटलाइन राबते हों। अभी पिछले 4 माह से देख लीजिए इसराइल के और सऊदी अरेबिया के हॉटलाइन, मिलिट्री में हम कहते हैं इंटरऑपरेबिलिटी, इंटरऑपरेबिलिटी में, इंटेलिजेंस शेयरिंग में इनके हॉटलाइन राबते हैं। मैं कहना चाह रहा हूं प्रिंस सुल्तान जो डिफेंस मिनिस्टर हैं और प्रिंस सलमान और सऊदी अरेबिया के और जो मोशे यालोन जो हैं डिफेंस मिनिस्टर हैं इसराइल के, इनके हॉटलाइन लिंक्स हैं। यहां से आप अंदाजा लगा लीजिए कि अभी अभी दूसरे तजियाकार ने इस्लामाबाद से जैसे कहा था कि ये मुसलमान हैं, अरब लीग भी है, वो भी एजेंडा पे है, पैलेस्टीनियन को भी लिप सर्विस देते हैं उनकी है। तो इस सूरत हाल में जब इनके इतने स्ट्रांग लिंक्स हो जाएंगे तो प्रिंस खालिद ने थोड़ा सा डाइवर्जेंट व्यू पॉइंट लिया था जिसकी वजह से उसे सैक कर दिया गया। अब कहने का सारा मतलब यह है कि अगर आप आज देखिए, आज नेटो के चेयरमैन जो है मिलिट्री कमेटी के जनरल जनरल नट बॉल्टर्स, ये अभी पाकिस्तान गए हुए हैं और उनसे सवाल किसी ने किया ये कि आप बताइए कि क्या होना चाहिए सीरिया में। पहले तो अवॉइड किया लेकिन बाद में उन्होंने अपना 1 साल पुराना जो है पॉइंट ऑफ व्यू वो ये दिया। उन्होंने कहा कि बहरहाल हर सूरत हाल में एक स्ट्रेटेजिक इक्विलिब्रियम रहना चाहिए रीजन में, मिडल ईस्ट में। अगर वो खराब हो गया तो फिर ये है कि इट विल गो आउट ऑफ कंट्रोल और इसका स्पिल ओवर इफेक्ट होगा। फिर ये खित्ता जो है मजीद 10-15 साल के लिए ये खाना जंगी में, सिविल वॉर में, और उसमें ये फिर ये भूल जाएं कि साथ वाली जो स्टेट्स जो हैं बची हुई हैं, बहरीन है, कुवैत है, सऊदी अरेबिया और उमान, ये फिर अपनी सल्तनतों को और अपनी मोनकीज को ये बचा पाएंगे। तो इनके भी हक में है कि पीस को चांस दें, स्टेबिलिटी को चांस दें और रिजीम चेंज होने के विड्रॉ करें अपनी सपोर्ट, रेबल्स को सपोर्ट विड्रॉ करें। कुछ वहां होता है तो इनके यहां भी हो जाएगा कुछ।
जी बहुत शुक्रिया, आपने कीमती वक्त हमें इनायत किया। प्रोफेसर शमी अख्तर साहब आप टेलीफोन लाइन पर मौजूद हैं,
फरमाइए।
जी सवाल मेरा ये है कि जिस तरह से अब तक की जो सूरत हाल है और 2-2.5 साल का अरसा गुजर जाने के बाद कुछ भी ये लोग ना कर सके, अब अगर अल कुसैर जो कि इंतहाई स्ट्रेटेजिक इलाका है उस पर अगर शामी फौज ने पूरी तरह से कंट्रोल कर लिया और उनका जो अहम गढ़ है वो तबाह हो गया और दहशतगर्द वहाँ से पीछे हटने पर मजबूर हो गए, तो इसके सियासी असरात शाम के बहरान के हल के ताल्लुक से आप कैसे देख रहे हैं?
देखिए ऐसा वाजे हो रहा है कि अब बशार अल-असद का गलबा बड़ा वाजे हो गया है और बागी और ये मगरबी मुबशरीन भी कहते हैं कि बशार अल-असद को महज हंगामा हराई से और खाना जंगी से नहीं हटाया जा सकता। दो वजूहत से, एक तो ये कि अंदरून मुल्क उनकी काफ़ी ठोस पोजीशन है और मुख्तार हल्कों में भाजपा की हिमायत हासिल है, फौज उनकी वफादार है और उसे हलीफ जो मिले हैं बिलखसूस विफाक रूस और चीन भी किसी हद तक, वो बैन अल-अक़वामी जारहियत का इरतकाब उसके खिलाफ नहीं होने देंगे और बैन अल-अक़वामी जारहियत ही के नतीजे में वहाँ पे तब्दीली हो सकती है निज़ाम की, अंदरून मुल्क हदफिसाद से नहीं हो सकता। तो मैं समझता हूँ कि ये महज खून खराबा बेकार है, इसे ख़त्म होना चाहिए और कुछ गैर जानबदार रास्ते हैं। मेरे समझ में नहीं आता साहब, ये नावाबस्ता अकवाम की एक तहरीक हुआ करती थी जिसका मकसद ही था अमन इस्तेकाम पैदा करना और तजारती ताल्लुकात में दयानतदारी और एक आदिलाना इकतसादी निज़ाम कायम करना, इस्तेहसाल का खात्मा, जारहियत का खात्मा, हर रियासत के इकतदार आला का तहफ्फुज़, उसके इलाकाई सालमियत की जमानत। तो 100 से ज़्यादा उसके अरकान थे, तो अब कहाँ गए वो तहरीक, कहाँ गई? हिंदुस्तान है उसका रुहरमा था और साबिक युगोस्लाविया, मिस्र, सारी रियासतें से बड़ी पहाड़ थी, तो अब वो क्यों अपना असर उसने इस्तेमाल करती है? बहुत ज़रूरी है। और अफ्रीकी यूनियन को भी चाहिए कि अमेरिका के तसल्लुक से आज़ाद होके अपना किरदार अदा करे, महज बड़ी ताकतों का खिलौना इसे नहीं बनने देना चाहिए। आखिर नवाबस्ता अकवाम किरदार क्यों नहीं अदा करती?
जी बहुत शुक्रिया आपका। بہت شکریہ ناظرین، آپ نے ہمارے معزز مہمانوں کی گفتگو کو ملاحظہ فرمائیے، اور یقیناً جس طرح سے شام میں وہاں کے عوام، حکومت اور حکام کو بین الاقوامی سازشوں کے مقابلے میں کامیابی ہو رہی ہے، وہ دن دور نہیں جب جنگی منظرنامہ اور سیاسی منظرنامہ شام کے حوالے سے تبدیل ہوگا، اور اسرائیل جو یہ کہتا رہا کہ اگر بشار اسد کی حکومت نہ گری تو ہم خود تباہ ہو جائیں گے، تو ظاہر ہے کہ وہ دن قریب نہیں جب اسرائیل کو ایک بار پھر سیاسی میدان میں بھی اور جنگی میدان میں انتہائی ذلت آمیز شکست کا سامنا کرنا پڑے گا. اور جہاں تک پروفیسر شمیم اختر صاحب کی بات تھی، ناوابستہ تحریک ان دنوں کافی فعال ہے، وہ اس معنی میں کہ موجودہ صدر اس کا ایران ہے، اور ایران اپنے طور پر اور ناوابستہ تحریک یا نیم کا چیئرمین ہونے کی حیثیت سے اقوام متحدہ کے ہیڈ کوارٹر سے لے کر مختلف علاقائی اور عالمی ملکوں کی سطح پر شام کے بحران کو پرام طریقے سے حل کرنے کی سر توڑ کوشش کیے ہوئے، اور اگر آج شام میں جو نقشہ تبدیل ہو رہا ہے اور جو اب مغربی طاقتیں جو شامی عوام کی دشمن ہیں وہ مذاکرات کی باتیں کرنے لگی ہیں، تو ایران جیسے چند ایک شام کے حقیقی دوست ملکوں کی ہی کاوشوں کا نتیجہ ہے. اگلے پروگرام تک کے لیے مجھے علی عباس جی اور دیگر ساتھیوں کو اجازت دیجیے. خدا حافظ.